यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तोकिएको समयमा निर्वाचन गरी नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। राज्यका सम्पत्ति जलाउनेमाथि अनुसन्धान गरी कड़ा कार्यवाही गर्ने प्रधानमन्त्रीको भनाई। मन्त्री परिषद विस्तारका लागि तीन जनाको नाम सिफारिश, नियुक्ति तथा शपथ ग्रहण हुन बाँकी। दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारका प्रधानमन्त्रीको आग्रह। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री परिषद विस्तारका लागि तीनजना मन्त्रीको नाम सिफारिश गर्नुभएको छ। जेएनजी अभियान र सरोकारवाला संघको परामर्शपछि उहाँले अर्थमन्त्रीमा अर्थविद रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उहाँहरूले आज शपथ ग्रहण गर्नुहुनेछ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हिजो पदभार ग्रहण गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयको नयाँ भवनमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीले मुलुकको अत्यावश्यक संस्थाका कागजातहरू जलाउनु दुःखद भएको भन्दै राज्यका महत्वपूर्ण सम्पत्ति जलाउनेहरूमाथि अनुसन्धान गरी कड़ा कार्यवाही गरिने प्रतिबद्धता जनाउनुभयो। सड़कबाट जेएनजी युवाहरूको मागले आफू जिम्मेवारीमा आएको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन गरी नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा भएको आगजनी र तोडफोडका घटना सुनियोजित र लामो तयारीका साथ गरिएको हुन सक्ने बताउनुभयो। उहाँले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक केन्द्र लगायत देशभरका सम्पत्तिमाथि भएको आगजनी लज्जास्पद भएको पनि बताउनुभयो। त्यसअघि प्रधानमन्त्री कार्कीले लैनचौर स्थित शहीद स्मारक पुगेर माल्यार्पण पनि गर्नुभएको थियो। सरकारले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले हिजो पदभार ग्रहण गर्नुहुँदै भदौ 23 र 24 गते जेएनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो। मुख्य सचिव अर्यालले प्रत्येक शहीदका परिवारलाई 10,00,000 रूपियाँ राहत उपलब्ध गराउने र घाइतेको निशुल्क उपचार गराउने निर्णय भएको जानकारी दिनुभयो। त्यसै गरी प्रदर्शनका क्रममा घाइते हुनेहरूलाई उपचार खर्च सहित केही राहत उपलब्ध गराउने, मृतकका परिवारलाई काठमाडौँ बस्दा लागेको खर्च बेहोर्ने, मृतकको शवलाई स्थानीय तहसम्म लैजान आवश्यक व्यवस्था मिलाउने निर्णय पनि भएको छ। मुख्य सचिव अर्यालले प्रदर्शनका क्रममा प्रदर्शनकारी 59, कैदीबन्दी 10 र सुरक्षाकर्मी 3 गरी 72 जनाको मृत्यु भएको जानकारी दिनुभयो। मुख्य सचिव अर्यालका अनुसार 134 जना प्रदर्शनकारी, प्रहरी 57 गरी जम्मा 191 जना घाइते भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश सुशीला कार्कीको सिफारिशमा नेपालको संविधान बम्बोजिम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ। भण्डारी वरिष्ठ अधिवक्ता हुनुहुन्छ। सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्च स्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। हिजो बसेको बैठकले यातायात व्यवस्था विभागको महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने सहित 6 बुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशर केशव कुमार शर्माले जानकारी दिनुभयो। यस्तै बैठकले चाडपर्वको समयमा उपत्यका बाहिरबाट जाने सवारी साधनको प्राविधिक जाँच एवं आवश्यकता अनुसार यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय पनि भएको यातायात व्यवसाय राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। बैठकले वर्तमान परिस्थिति र चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्य स्थलसम्म जान सक्ने गरी यातायातको व्यवस्था गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत सरकारवाला सबैलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। भदौ 23 र 24 गते जेएनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेका मध्ये 3723 कैदी बन्दी पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी न्याय महानिरीक्षक विनोद घिमिरेले हिजोसम्म 3723 कैदी बन्दी पक्राउ गरी कारागारमा ल्याइएको जनाउँदै अझै 10320 कैदी बन्दी फरार रहेकाले आवश्यक सतर्कता अप्नाउन सर्वसाधारणमा आग्रह गरिएको छ। यस्तै उहाँले कैदी बन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि सबैमा अनुरोध गर्नुभयो। गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी र साँपुको संक्रमण देखिएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडा अनुसार गत पुस यता प्रदेशका 11 जिल्लामा 964 जनामा डेंगीको संक्रमण पुष्टि भएको हो। सबैभन्दा बढ़ी कास्कीमा 503 र सबैभन्दा कम मुस्ताङ र मनाङमा 1-1 जनामा उक्त रोग देखिएको प्रदेश स्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै गत सातादेखि साँपुको पनि संक्रमण देखिन शुरू भएको छ। आगामी कार्तिक मक्सिरसम्म डेंगी र साँपु संक्रमण फैलने जोखिम उच्च रहने भएकाले चिकित्सकले सावधानी अप्नाउन सुझाव दिएका छन्। दुवै रोगको संक्रमण वर्षायामपछि बढ़ी देखिने गरेको छ। तराई क्षेत्रमा बसोबास गर्ने थारू मधेसी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायुको कामना गर्दै जितिया पर्व मनाइँदैछ। जितिया पर्वका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। जितिया पर्व विशेष गरी नेपालको सुस्वास्थ्य सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान जिमु तवाहनको पूजा आराधना गर्दै मनाइने पर्व हो। पर्वको अवसरमा आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाई खाने र खुवाउने प्रचलन परापूर्व कालदेखि चल्दै आएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भन, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूले दशैंका लागि नयाँ नोट सटही शुरू गरेका छन्। राष्ट्र बैंकका सहप्रवक्ता सुमन नेउपानेले हिजोदेखि दशैं लक्षित नयाँ नोट थापाथली स्थित नेपाल राष्ट्र बैंक र प्रदेश कार्यालयहरूबाट वितरण शुरू भएको जानकारी दिनुभयो। प्रत्येक प्याकेट 18,500 रूपियाँको नयाँ नोट वितरण गरिएको उहाँले बताउनुभयो। असोज 10 गतेसम्म नयाँ नोट सटाई गर्न सकिने उहाँले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले हिजो अन्तर्राष्ट्रिय समुदायलाई दोहोरो मापदण्ड प्रयोग नगर्न र इजरायललाई उसको अपराधका लागि सजाय दिन आग्रह गर्नुभएको छ। दोहामा इजरायलले हमासका नेताहरूमाथि हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपतकालीन शिखर सम्मेलनको पूर्व सन्ध्यामा आयोजित तयारी बैठकमा उहाँले इजरायललाई दोहोरो मापदण्ड नअपनाउन पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री थानीले इजरायलले विनाशको भूमरीमा परेका कतारको छिमेकी प्यालेस्टाइनका जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न नसक्ने पनि बताउनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भागका धेरै तथा तराई भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशको एक दुई स्थानमा अधिक वर्षाको पनि सम्भावना रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा पनि अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तोकिएको समयमा निर्वाचन गरी नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता, राज्यका सम्पत्ति जलाउनेमाथि अनुसन्धान गरी कड़ा कार्यवाही गर्ने प्रधानमन्त्रीको भनाई। मन्त्री परिषद विस्तारका लागि 3 जनाको नाम सिफारिश, नियुक्ति तथा शपथ ग्रहण हुन बाँकी। दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारका प्रधानमन्त्रीको आग्रह। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।